आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
एकलै बस्ने छुइन, ख्रीष्टसँगै जिउने छु। एकलै बस्ने छुइन, ख्रीष्टसँगै जिउने छु। यी भीडहरूमा बचेको थिए एकलै, यी भीडहरूमा बचेको थिए एकलै। सपना थियो मेरो संसारको मान र इज्जत पाउने, सपना थियो मेरो संसारको मान र इज्जत पाउने। जब ख्रीष्ट यीशु जीवनमा आए मेरो व्यर्थ व्यर्थै लाग्न थाल्यो। जब ख्रीष्ट यीशु जीवनमा आए मेरो व्यर्थ व्यर्थै लाग्न थाल्यो। एकलै बस्ने छुइन, ख्रीष्टसँगै जिउने छु। यी भीडहरूमा बाँचेको थिए एकलै। सुखीको जीवन मेरो हो, बटुल्न धेरै गाह्रो थियो। टुटेको जीवन मेरो हो, बटुल्न धेरै गाह्रो थियो। आज क्रिस्टलाई जीवनमा पाए मैले, अर्थपूर्ण जीवन लाग्यो। आज क्रिस्टलाई जीवनमा पाए मैले, अर्थपूर्ण जीवन लाग्यो। एकलै बस्ने छुइन, ख्रिस्ट सँगै जिउने छु। यी भिडहरूमा बाँचेको थिए एकलै, बाँचेको थिए एकलै।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी बाइबल अध्ययन होसे नौ अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यस समयमा इसरायल समृद्धतामा हेर्न आरम्भ गरिरहेको थियो, किनकि हरेक कुरा राष्ट्रमा सही ठिकठाक चलिरहेको थियो। अर्को शब्दमा तिनीहरूले आफ्ना पैसाको महत्वको बढाउन, त्यसको मूल्यको बढाउन कोशिश गरिरहेका थिए र तिनीहरूले आफ्ना मुलुकमा उत्पादनको वृद्धि गर्न प्रयत्न गरिरहेका थिए। तर परमेश्वरले भन्नुभयो, तिनीहरू खालि ढेट कोरेली थिए। उहाँ तिनीहरूलाई समृद्धताको आशिष दिनुभयो र त्यसले तिनीहरूका आत्मिक अवस्थाको वास्तविकताको अन्धो तुल्याइदियो। वास्तवमा भन्नु नै पर्ने हो भने तिनीहरू कैद वा बन्धुवाको बिल्कुल छेउमा नजिकमा छन्, जुन परमेश्वरको दण्ड थियो। होसे नौ अध्यायको एक पदमा लेखेको छ, ए एप्रेम नरमाओ, अरू जातिहरू झैं आनन्दले नरमाओ, किनकि तिमी आफ्ना परमेश्वरप्रति अविश्वासी भएका छौ। अन्नको प्रत्येक खलामा वेश्यावृत्तिको ज्याला लिन तिमीलाई मनपर्छ। ए इसरायल, त अरू जातिहरू झैं नरमाऊ, आनन्दले नरमा। अर्को शब्दमा अन्य जातिहरू झैं पापको काम गर्दा आनन्दले नरमा, किनभने तैले आफ्ना परमेश्वरलाई त्यागेर वेश्यावृत्ति गर्न लागेको छस्। अर्को शब्दमा संसारमा दृष्टिमा यौन सम्बन्ध वा काम बाँच्न एक आनन्दको खेल हो, मजाको खेल हो, तर परमेश्वरको दृष्टिमा त्यो व्यभिचार हो, त्यो वेश्यावृत्ति हो, त्यो पाप हो, जुनको परमेश्वर निन्दा गर्नुहुन्छ। पद एकको अन्तिम खण्डमा लेखिएको छ, प्रत्येक अन्नको खलामा वेश्यावृत्तिको ज्याला लिन तलाई मन पर्यो। अर्को शब्दमा इसरायल आफ्नो उत्पादन बढाउन कोसिस गरिरहेको थियो, तर त्यसको सट्टामा त्यो तिनीहरूमाथि दण्ड बन्यो। त्यहाँ सुन चाँदी पर्याप्त थियो, प्रत्येक शहरका दोकानहरू
र अन्न भण्डारहरू अन्न बालीहरूले अनि सुनहरूले भरिएका थिए। त्यहाँ किन्नलाई धेरै प्रशस्त मध्य जाँडक्सी हुन्थ्यो। ती सबै कुराले इसरायललाई धोका दियो। तिनीहरूसँग हरेक कुरा पर्याप्त भएकोले तिनीहरूमा तिनीहरू भर परे। परमेश्वरको सट्टामा जसले ती सारा कुराहरू दिनुभएको थियो। अनि दुई पदमा लेखिएको छ, अन्नको खला र दाकबारीका कोलले मानिसलाई खुवाउने छैन, नयाँ दाक मध्य तिनीहरूका निम्ति अपुग हुनेछ। अर्को शब्दमा त्यहाँ प्रचुरता वा प्रशस्तता हुनको सट्टामा अभाव कमी हुन गइरहेको छ, जुनमा एकपल्ट तिनीहरूले सुरक्षाको निम्ति भरोसाको निम्ति आश्रित थिए। अनि तीन पदमा लेखिएको छ, तिनीहरू परमप्रभुको देशमा बस्ने छैनन्, एप्राइम मिश्र देशमा फर्किजानेछ र असुरमा अशुद्ध खाने कुरा खानेछ। तिनीहरू परमप्रभुको देशमा बस्ने छैनन्। परमेश्वरले यो स्पष्ट पार्नुहुन्छ कि उहाँ तिनीहरूलाई त्यस मुलुकबाट निकाल्न गइरहनु भएको छ। यद्यपि उहाँले भन्नुभयो कि उहाँ कहिले पनि अब्राम मोसा र दाउदसँगको उहाँको करारहरूको भुल्नुहुने छैन, तैपनि त्यस मुलुकमा इसरायलको त्यस भूमिमाथि अधिकार र सधैँ परमेश्वरमाथि तिनीहरूको आज्ञाकारितामाथि आश्रित थियो। अहिले उहाँ तिनीहरूलाई त्यस मुलुकबाट छुटाउन हटाउन गइरहनु भएको छ। अनि पत्तिनको दोस्रो खण्डमा लेखिएको छ, तिनीहरूले असुरमा अशुद्ध कुरा खानेछन्। इसरायली मानिसहरू परमेश्वरबाट तर्केर गइरहेका थिए र उहाँको व्यवस्थाको उल्लङ्घन गरिरहेका थिए। अहिले परमेश्वर भन्नुहुन्छ, म तिमीहरूलाई वास्तवमा अशुद्ध कुराको भोजन आहार दिन गइरहेको छु। तिनीहरू कुनै आनन्द मोज मजाको पाउन गइरहेका छैनन्। तिनीहरू धेरै पाप गरिरहेका थिए तर त्यसको कम आनन्द भोग गरिरहेका थिए। म यो विचार मान्ने व्यक्ति हुँ, त्यही नै आज धेरै मानिसहरूको सम्बन्धमा सत्य छ। केही समय पहिले एकजना व्यक्ति म कहाँ आए जसले मलाई भने, प्रचारक, आज यो रातमा तपाईँ कहाँ आउनको कारण यो हो, मैले यो संसारमा हरेक कुराको कोसिस गरे र म पापदेखि अति नै थकित भइसकेको छु, एकदम यसबाट थकित। मित्र, उसले धेरै पाप गरिरहेका थिए तर अति नै कम त्यसको आनन्द भोग गरिरहेका थिए। अनि त्यो नै कुराले अन्तमा उसलाई ख्रिस्ट कहाँ ल्यायो। चारदेखि छ पदमा लेखिएको छ, चारदेखि छ पदमा, तिनीहरूले परमप्रभुको सामु अधर्मको रूपमा दाग मध्य खनाउने छैनन्, न त तिनीहरूका बलिदानले उहाँ प्रसन्न हुनुहुनेछ। यस्ता बलिदानहरू तिनीहरूका लागि मरेकाका निम्ति शोक गर्नेको रोटी झैं हुनेछ, ती खाने सबै अशुद्ध हुनेछन्। यस्ता भोजन तिनीहरूका आफ्नै लागि हुनेछ, त्यो परमप्रभुको मन्दिरमा आउने छैन। पाँच पद, तिमीहरूका नियुक्त चाडहरूका दिन परमप्रभुका उत्सवका दिनमा तिमीहरू के गर्नेछौ? तिनीहरू सर्वनाशदेखि भागे तापनि मिश्र देशले तिनीहरूलाई बटुल्नेछ र मोबका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूका चाँदीको धन सम्पत्ति काँडघारीले पूर्णेछ, तिनीहरूका पालहरू काँडाका झाङहरूले भरिनेछन्। बाबेलमा बन्दुवा वा कैद बनाई लगिएपछि यहुदामा बाँकी रहेका वा छोडिएका मानिसहरू मिश्रको मुलुकमा गए झरे, अनि त्यस मुलुकबाट तिनीहरूले परमेश्वरलाई आराधना गर्न सक्दैनथे जसले उहाँ तिनीहरूले गरेको इरादा गर्नुहुन्थ्यो। अनि सात पदमा हामी पढ्छौ, लेखिएको छ, दण्ड दिने दिनहरू नजिकै छन्, प्रतिशोधका दिनहरू आइरहेका छन्, इसरायलले त्यो थाहा पाउन्। तिम्रा धेरै पाप र ठूला वैरभावको कारणले तिम्रो लागि अगमवक्ता चाहिँ मूर्ख र आत्माले प्रेरित भएको मानिस चाहिँ बहुला सरह हुनेछ। इसरायलले आत्मिकताको गुमाए किन? लिडरशिप वा नेतृत्वपनको कारणले। मित्र, इसरायलले आफ्नो पीठ परमेश्वरका फर्कायो, त्यसको कारण दण्ड आइरहेको थियो। तिनीहरूसँग कुनै आत्मिक बोध ज्ञान थिएन, तिनीहरूसँग परमेश्वरको वचनको अनभिज्ञता थियो। परमेश्वरले भन्नुभयो उहाँले इसरायललाई दण्ड दिन इरादा गर्नुभयो। अनि आठ पदमा लेखिएको छ, सातमा, दण्ड दिने दिनहरू नजिकै छन्, प्रतिशोधका दिनहरू आइरहेका छन्। इसरायलले त्यो थाहा पाउन्। तिम्रा धेरै पाप र ठूला वैरभावको कारणले तिम्रो लागि अगमवक्ता चाहिँ मूर्ख र आत्माले प्रेरित भएको मानिस चाहिँ बौला सर हुनेछ। अनि आठ पद, अगमवक्ता मेरा परमेश्वरको साथसाथै एप्राइमको रखवाली गर्ने हो, तापनि त्यसका सबै बाटोमा पासोहरू थापिएका छन् र त्यसका परमेश्वरको भवनमा त्यसप्रति दुश्मनी छ। मित्र, झुट्टा अगमवक्ताहरूले निरन्तर अगमबाडी गरिरहेका थिए। दण्डको दिन कहिले पनि आउने थिएन वा त्यो दण्डको दिन अति नै टाढाको भविष्यमा थियो। त्यसकारण त्यसको बारेमा चिन्ता फिक्री गरिराख्न कुनै कुरै थिएन। तर परमेश्वरले तिनीहरूलाई भन्नुभयो कि त्यो समय नजिक थियो, त्यो चाँडै नै आउने र पद सात अनुसार इसरायलले त्यसको थाहा पाउनेछ। यहाँ झुट्टा अगमवक्ताहरूको बारेमा केही विशेषताहरू भनिएको छ। पहिलो पद सात अनुसार ऊ मूर्ख हो, अनि दोस्रो पद सात अनुसार ऊ पागल वा बौला हो, अनि तेस्रो पद आठ अनुसार त्यो त्यसको सबै बाटोमा पासो हो, अनि चौथो पद आठ अनुसार उसको परमेश्वरको भवनप्रति दुश्मनी छ, अनि पाँचौ पद नौ अनुसार अति नै भ्रष्ट नैतिक क्षेत्रमा, तिनीहरू काम बासना इत्यादिद्वारा भ्रष्टित थिए। अनि नौ पदमा लेखिएको छ, गिबाको दिनमा तिनीहरू आफूले आफैलाई साह्रै भ्रष्ट पारेका छन्, परमेश्वरले तिनीहरूका अधर्मको सम्झना गर्नुहुनेछ, उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ। परमेश्वर पापको दण्ड दिन इरादा गर्नुहुन्छ। हुनसक्छ यो कुरा तपाईँलाई मन नपर्ला, तर त्यही नै उहाँ यहाँ भन्नुहुन्छ। उहाँ पापको दण्ड दिन चाहनुहुन्छ, संकल्प गर्नुहुन्छ। अनि दश पदमा लेखिएको छ, मैले इसरायललाई पाउनु चाहिँ उजाड स्थानमा दाग पाउनु बराबर थियो, मैले तिमीहरूका पिता पुर्खालाई देख्न चाहिँ नेभाराको अगौटे फल देख्नु बराबर थियो, तर जब तिनीहरू बालपोरमा गए तब तिनीहरूले आफैलाई त्यस घिनलाग्दो प्रतिमामा अर्पण गरे र तिनीहरूले रुचाएको मूर्ति झैं तिनीहरू घिनलाग्दा भए। मित्र, दागबोट र नेभारा इसरायल राष्ट्रको प्रतीकहरू हुन् जुन पूरा परमेश्वरको वचनभरि प्रयोग गरिएको देखिन्छ। इसरायलले दुवै सामर्य र बेतेलमा बाछाको मूर्तिको पूजाको मात्र स्थापित गरेनन्, तर अहाब र इजेबेल बाल देवताको पूजाको अभ्यास र बालका अगमवक्ताहरू इसरायलमा ल्याए। अनि एघार पदमा लेखिएको छ, एप्राइमको गौरव पंक्षी झैं उडी जानेछ, तिनीहरूमा न त कुनै जन्म न कुनै गर्भवास न गर्भधारण नै हुनेछ। मित्र, मेरो घरको नजिकै एक ठूलो तलाउ छ, टाढा टाढाबाट देश विदेशबाट पंक्षीहरू आउँदछन् र तिनीहरूलाई देख्नमा मलाई अति नै आनन्द लाग्छ, र म सधैँ तिनीहरूको नजिक गएर नजिकबाट हेर्ने कोसिस गर्दछु। तर जब म तिनीहरूको नजिकमा जान चाहन्छु तिनीहरू उडेर गइहाल्छन् र म त्यहाँ बसेर तिनीहरू उडेर गएको दृश्य मात्र हेर्न पाउँछु। त्यही नै एप्राइमको महिमाको वा गर्वको तस्विर हो। त्यो प्रस्थान गरिरहेको थियो, त्यो उडिरहेको थियो, उडी गइसकेको थियो। यस राष्ट्रको प्राचीन विश्वमा महान प्रभाव बनाएथ्यो, तर त्यसको महिमा चरा वा पंक्षी जस्तै उडेर गइरहेको थियो। अनि बाह्र पदमा लेखिएको छ, तिनीहरूले छोराछोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरी म तिनीहरूलाई निसन्तान तुल्याउनेछु, हाय तिनीहरूलाई जब म तिनीहरूबाट फर्केर जानेछु। यो परमेश्वरको अर्को दण्ड थियो जुन परमेश्वर तिनीहरूमाथि ल्याउन गइरहनु भएको थियो। परमेश्वरले अब्राहमलाई प्रतिज्ञाको मुलुक दिने प्रतिज्ञा मात्र गर्नुभएको थिएन, तर उहाँका सन्तानहरूलाई हजारौं गुणा वृद्धि गराइदिने पनि प्रतिज्ञा गर्नुभएको थियो। परमेश्वरले भन्नुभएको थियो कि अब्राहमका सन्तानहरू समुद्रको किनारका बलुवा जतिकै र आकाशका ताराहरू जतिकै हुनेछन्। परमेश्वरले त्यस प्रतिज्ञाको पूरा गर्नुभयो, तर अहिले ती मानिसहरूले पाप गरे र उहाँ भन्नुहुन्छ, तिमीहरूमाथि मेरो दण्डको रूपमा तिमीहरूका जन्मदरमा खास कम हुन गइरहेको छ, तिमीहरूको जन्मेको मात्र अति नै कम हुन गइरहेको छ, तिमीहरूको जन्मको मात्रा संख्या अति नै कम हुन गइरहेको छ। अनि 13 पदमा लेखिएको छ, मैले एप्राइमलाई टुरोस जस्तै सुन्दर स्थलमा रोपिदिएको देखे, तर एप्राइमले आफ्ना छोराछोरीहरूलाई संहारको निम्ति डोर्याएर ल्याउनेछ। परमेश्वरले अहिलेसम्म स्वर्गको दण्ड दिनुभएको थिएन, अनि त्यो त्यस समयमा अति नै महान वाणिज्य केन्द्र थियो। त्यसको समृद्धता ज्वरो जस्तै थियो र यसले उत्तरी राज्य इसरायललाई पनि पक्रियो, जुन पनि वाणिज्य केन्द्र बन्यो। त्यस मुलुकमा झुट्टा समृद्धता थियो र मानिसहरू त्यसद्वारा ठगिए, विश्वासघात गरिए। अनि 14 पदमा लेखिएको छ, हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्, तपाईँ तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूको गर्भ तुहोस् र स्तन सुकी जाने होस्। तिनीहरूका स्त्रीहरू बन्जर थिए, त्यो तिनीहरूमाथि परमेश्वरको दण्ड थियो। अनि 15 पदमा लेखिएको छ, 15 पदमा, गिलगालमा गरेका तिनीहरूका सारा खराबीको कारण मैले तिनीहरूलाई घृणा गरे, तिनीहरूका पाप कामले गर्दा म तिनीहरूलाई मेरो भवनबाट लघारिदिनेछु, म तिनीहरूलाई अब कहिले प्रेम गर्ने छैन, तिनीहरूका सबै अगुवाहरू बागीहरू हुन्। परमेश्वर भन्नुहुन्छ कि उहाँ तिनीहरूलाई बाहिर फ्याँक्न इरादा गर्नुहुन्छ, उहाँ तिनीहरूलाई हटाउन इरादा गर्नुहुन्छ, र तिनीहरू राष्ट्रको बीचमा घुमन्ते फिरन्ते हुनेछन्। अनि हामी यस कुरामा निश्चय हुन सक्छौ कि उत्तरी राज्यका इसरायलका 10 कुलहरू अश्शूरी बन्दुवा वा कैदपछि आफ्नो मुलुकमा फर्किआएनन्। हजुर, यो सत्य हो कि तिनीहरू दक्षिण राज्य यहुदाका 2 कुलहरूसँग मिसिएर वापस फर्किआए र तिनीहरू पूरा मुलुकभरि तितरबितर छरपष्ट भएर रहे। अरू त के, वास्तवमा भन्नु नै पर्दा युसुफ र मरियम जो यहुदाका कुलका सदस्यहरू थिए र गालिलमा रहन्थे, मित्र, जब तिनीहरू बाबेलको कैद वा बन्दुवाबाट फर्किएर वापस आए, त्यस मुलुकभरि तिनीहरू तितरबितर छरपष्ट छरी गएका थिए, जुनले गर्दा प्राय गरी यहुदीहरू तपाईँलाई भन्न सक्दैनन् कि कुन कुलका तिनीहरू थिए, कुन कुलबाट तिनीहरू आएका हुन् भनेर। मित्र, हामीले केही दिनदेखि होसेको पुस्तकबाट यही कुरा देखिरहेका छौं कि इसरायल परमेश्वरबाट बिल्कुल टाढा तर्की गयो र अन्य प्रतिमाको पूजामा गयो। त्यति मात्र होइन, तिनीहरू अति नै घिनलाग्दा पापहरूमा डुबिरहेका थिए, जुनको लागि परमेश्वर तिनीहरूलाई दण्ड दिन इरादा गर्नुभएको छ। अनि यदि हामी इसरायलको इतिहासमा देख्छौं भने यो कुरा बिल्कुल सत्य भएको देख्छौं। मित्र, परमेश्वर पापलाई निन्दा गर्नुहुन्छ, त्यसको घृणा गर्नुहुन्छ र त्यसको दण्ड दिनुहुन्छ, न्याय गर्नुहुन्छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98475769847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
पल हर क्षण यीशु तपाईलाई नै हर पल हर क्षण यीशु तपाईलाई नै सम्झन्छु दुख माया मेरा सुमा हर पल हर क्षण यीशु तपाईलाई नै बुझने कोई थिए ना निराश मा मेरो साथ दिने कोई थिए ना मेरो दुख बुझने कोई थिए ना निराश मा मेरो साथ दिने तपाई बाहे कोही थिएन निराशमा मेरो साथ दिने पल पलमा साथ रहने हर पल हर क्षण यीशु तपाईलाई नै
पहला।